जब तुम माले गनीमत हासिल करने के लिए जाने लगोगे। अब हुआ क्या कि इस सफर में तो गए कोई ना, वापस आ गए। अब अगले ही सालों में खैबर होने वाली थी, उसमें तो उनकी राल टपक रही थी कि सहाबा किराम कहते हैं कि हमारे घरों में चूल्हा नहीं जला जब तक खैबर फतह ना हुआ। इतनी दौलत थी, और यहूद की दौलत थी, कोई मजाक था? जो मदीना से निकाले गए खैबर में गए, वहां जाके भी उन्होंने वही किया जो मदीना में करते थे, सब साजिशों के जाल फैलाए। अब वहां जाने का जब वक्त आया तो अल्लाह ने शर्त लगा दी, कट बिग क्रॉस, अब जो आपके साथ उम्रे पे नहीं गए थे इनको बिल्कुल न जाने देना। तो फरमाया जब तुम आले गनीमत हासिल करने के लिए जाने लगोगे तो ये पीछे छोड़े जाने वाले लोग तुमसे जरूर कहेंगे, और लफ्ज पीछे छोड़े जाना भी गौर कीजिए, लगता है खुद नहीं रुके, मैंने इनको रोका था, इनका दिल गंदा था, मैंने कहा नबी आपके साथ नहीं जा सकते। क्या कहेंगे? हमें भी अपने साथ चलने दो, ये चाहते हैं कि अल्लाह के फरमान को बदल दें। अच्छा, इनसे कह दो, साफ कह दो, लन तत्तबियूना, हरगिज़ तुम हमारे साथ नहीं चल सकते, अल्लाह पहले ये फरमा चुका है। ये कहेंगे कि नहीं, बल्कि तुम लोग हमसे हसद करते हो। देखिए उनको फिर नहीं अपनी गलती समझ आ रही, बल्कि ये लोग सही बात को कम ही समझते हैं। दीन की समझ खत्म हो जाती है मुनाफिक की। इन पीछे छोड़े जाने वाले बदबीरवों से कहना, अन करीब तुम्हें ऐसे लोगों से लड़ने के लिए बुलाया जाएगा जो बड़े जोरावर हैं, तुमको इनसे जंग करनी होगी या वो मती हो जाएं। कहा अच्छा ठीक है, इस जंग में तो नहीं लेके जा सकते, हाँ आगे एक बहुत बड़ी जंग होनी है, हुनैन की जंग की तरफ गालिबन कहते हैं कि इसमें इशारा है कि जिसमें बहुत तीर अंदाजी का खतरा था। तो कहा अच्छा चलो ठीक है, इसमें तो नहीं लेते, वो फलां सफर में चलना, अगर वहां तुम जाके जरा अपनी खूबियां दिखा देते हो तो इंशाल्लाह फिर हम तुम्हें बदल देंगे। क्या पता चला कि फिर भी तो मुश्किल टास्क आना ही है ना, तो फिर अगले किसी मुश्किल वक्त में आना, फिर मदद करेंगे, फिर तुम्हारी खिदमात लेंगे। इस वक्त अगर तुमने हुक्म जिहाद की इताअत की तो अल्लाह तुम्हें अच्छा अजर देगा। यहाँ से पता चलता है कि सेकंड चांस अल्लाह देता है। तो कभी जिंदगी में एक नेकी का मौका छिन गया, आज तक हजारों छिन गए, कही कोई बात नहीं अल्लाह मैं मुझे माफ कर, आइंदा के मौकों को मुझे अवेल करने वाला बना, अल्लाह कहता है आपको जन्नतें दूंगा। और फिर अगर तुम इसी तरह मुंह मोड़ गए जिस तरह पहले मोड़ चुके हो तो अल्लाह तुमको दर्दनाक सजा देगा। अगर अंधा और लंगड़ा और मरीज जिहाद के लिए ना आए तो कोई हर्ज नहीं, यानी सारे पीछे रहने वाले मुनाफिक नहीं होते, कुछ के वाकई सच्चे उजर भी होते हैं। शर्त क्या है कि जो कोई अल्लाह और उसके रसूल की इताअत करेगा अल्लाह उसे उन जन्नतों में दाखिल करेगा जिनके नीचे नहरें बह रही होंगी, और जो मुंह फेर लेगा वो उसे दर्दनाक अजाब देगा। अब आगे देखिए प्राइड ऑफ परफॉर्मेंस, और सिर्फ ये एक आयत सहाबा के लिए जिन्होंने उस बैते रिजवान में हिस्सा लिया, ये भारी है। लकद रदी अल्लाह अनिल मोमिनीन, अल्लाह उन मोमिनों से खुश हो गया जब वो दरख्त के नीचे तुमसे बैत कर रहे थे। फालिमा माफी कुलूबिहिम, किया तो उन्होंने कुछ भी नहीं, सिर्फ हाथ ही रखा था कि करेंगे, तो अल्लाह क्यों राजी हो गया भाई, कुछ किया तो है नहीं। का इनके दिलों का हाल उसको मालूम था, अल्लाह को पता था ये झूठी बात नहीं कर रहे, ये बहुत बड़ी बात थी कि बगैर हथियारों से दुश्मन के इलाके में जा रहे हैं, पता था हलाकत यकीनी है, लेकिन कोई बात नहीं, इसलिए इसने इन पर सकीनत नाजिल फरमाई। उन हालात में अगर इनके दिलों पर सकीनत थी तो बताओ फिर इनके ईमान की गवाहियां और कौन देगा, क्योंकि ईमान तो अमन देता है। इनको इनाम में करीबी फतह बख्शी, वही अगली जंग की तरफ इशारा, और बहुत सा माल गनीमत इन्हें अता कर दिया जिसे वो अन करीब हासिल करेंगे, खैबर की तरफ इशारा। जब भी किसी जंग में सहाबा किराम निकलते थे तो एंड पे कुछ ना कुछ माल गनीमत तो मिलता था ना, राइट। अब देखिए ये तो निकले थे उमरे के सफर में, घर से बल्कि अपना तोशा सामान हदी के जानवर लेके गए, वहां जंग सुलह हो गई, बैठना पड़ा, वापिस आए कुछ भी तो नहीं मिला ना, यानी दुनियावी लिहाज से कहें तो सुलह हुदैबिया के सफर में मुसलमानों को कुछ नहीं मिला, फिजिकली नहीं मिला, लेकिन अल्लाह कहते हैं कभी फौरन मिल जाता है, कभी डिलीवरी बाद में घर में आती है। ये डिलीवरी खैबर की सूरत में अगले साल में आ गई थी। तो कहा तुम्हें करीबी फतह बख्शी, और ये करीबी फतह क्या है, सन 8 हिजरी का फतह मक्का, इन्ना फतहना लक फतहा मुबीना में सुन चुके हैं, और इन्हें बहुत सा माल गनीमत अता किया जिसे वो अन करीब हासिल करेंगे। तो कभी अल्लाह फौरी देता है, कभी थोड़ी सी उम्मीदें दिला के वक्त आगे कर देता है। अल्लाह जबरदस्त और हकीम है, अल्लाह तुमसे बकसरत माल गनीमत का वादा करता है जिन्हें तुम हासिल करोगे। फौरी तौर पर तो ये फतह इसने तुम्हें अता कर दी। अल्लाह के बंदो, ये कौन सी फतह है? हम तो हार के जा रहे हैं, उमरा तक तुम कर नहीं सके। तो इससे मुराद सुलह हुदैबिया, जिसको फतह मुबीन करार दिया, जो फतह मक्का की बुनियाद बनी और लोगों के हाथ तुम्हारे खिलाफ उठने से रोक दिए। ये भी देखिए अल्लाह की बात ही, दुश्मन के मुल्क में बैठे हुए, उसके बॉर्डर पे थे ना मक्का के, क्या मुमकिन नहीं था ये 1400 के 1400 शहीद कर दिए जाते? मैंने दुश्मनों के हाथ तुम्हारे खिलाफ उठने से रोके ताकि ये मोमिनों के लिए एक निशानी हो और अल्लाह सीधे रास्ते की तरफ तुम्हें हिदायत बख्शे। इसके अलावा दूसरी और गनीम तो कभी वो तुमसे वादा करता जिन पर अभी तक तुम कादिर नहीं हुए और अल्लाह ने उनको घेर रखा है, यानी सिर्फ खैबर ही नहीं होगा, अगले एक साल बाद फिर फतेह मक्का भी होगी। वही मक्का जिधर सन 6 हिजरी में अंदर दाखिल नहीं होने दिए जा रहे, ठीक 2 साल के बाद सन 8 हिजरी में। قُلْ جَعَ الْحَقَّ وَزَهَقَ الْبَاطِلَ إِنَّ الْبَاطِلَ كَانَ زَهُوكَ، یہ آیتیں پڑھتے ہوئے اللہ کے نبی کعبہ میں داخل ہو رہے ہیں، 10,000 کا لشکر آپ کے ساتھ ہے۔ صرف 2 سال میں 1400 سے 10,000 کیسے ہوئے؟ جتنا اسلام یہ صلح حدیبیہ سے لے کے فتح مکہ کے 2 سالوں میں پھیلا، اتنا اس سے پچھلے سمجھیے کہ 13 اور 6 17 18 سال میں نہیں پھیلا۔ اللہ کے نبی نے جب جنگ کا چیپٹر کلوز دیکھا تو دعوت کا میدان کھول دیا۔ آپ نے صلح حدیبیہ سے آنے کے فوراً بعد جو کام کیا وہ کفار کو دعوت بھیجی، خط بھیجے بادشاہوں کو، ملکی اور غیر ملکی اور انٹرنیشنل سطح پہ دعوت گئی، بڑے بڑے لوگ مسلمان ہو گئے۔ اسی لیے اللہ تعالیٰ نے آپ دیکھیے کہ ان لوگوں کی باتیں بتا کر ہم سب کو بتا دیا کہ کوئی بڑی بات نہیں، ابھی تمہیں بہت خیر اور ملنی ہے، فکر نہ کرو۔ سنت اللہ التی قد خلت من قبل، یہ اللہ کی سنت ہے، اللہ ہر چیز پہ قادر ہے۔ یہ کافر اگر اس وقت تم سے لڑ گئے ہوتے، یعنی اب ایک سیکنڈ آپشن بتائی کہ اگر مکہ والے یہ ہوڑ مت کر ہی لیتے کہ چلو بھائی ان 1400 کو جا کے مار دیتے ہیں، تو اللہ کہتے اگر یہ نکل آتے یقیناً پیٹ پھیر جاتے۔ یہ نختے بے ہتھیارے لوگ، ان کا اتنا روب تاری ہوتا مکہ والوں پہ کہ انہوں نے واپس مکہ میں بھاگ جانا تھا اور کوئی حامی و مددگار نہ پاتے۔ فرمائی اللہ کی سنت ہے جو پہلے سے چلی آ رہی ہے، اور تم اللہ کی سنت میں کوئی تبدیلی نہ پاؤ گے۔ وہی ہے جس نے مکہ کی وادی میں ان کے ہاتھ تم سے اور تمہارے ہاتھ ان سے روک دیے، حالانکہ وہ ان پر تمہیں غلبہ عطا کر چکا تھا، اور جو کچھ تم کر رہے تھے اللہ اسے دیکھ رہا تھا۔ وہی لوگ تو ہیں جنہوں نے کفر کیا اور تم کو مسجد حرام سے روکا اور ہدی کے اونٹوں کو اس کی قربانی کی جگہ نہ پہنچنے دیا۔ اتنا صحابہ کو صدمہ تھا وہاں سے رکنے کا کہ جب یہ صلح ہو گئی، سب بات ختم ہو گئی، تو اللہ کے نبی باہر نکلے، اب 1400 کا لشکر باہر کھڑا ہے، اور آپ نے جا کر ایک اعلان کیا کہ چلو صحابہ کرام آپ سب اپنے احرام کھول دیں اور ہدی کے جانور قربان کر لیں۔ ایک بندہ ٹس سے مس نہیں ہوا، صحابہ ہلے نہیں اپنی جگہ سے۔ اللہ کے نبی کو اتنا صدمہ ہوا کہ یہ میرے وہ ساتھی ہیں کہ جو میری آنکھ کا اشارہ سمجھتے ہیں، اور میں نے ان کو کہا کہ یہ کام کرو اور انہوں نے نہ کیا۔ آپ دلگیر ہوئے واپس اپنے حجرے میں آئے۔ ام سلمہ رضی اللہ تعالیٰ عنہ آپ کی زوجہ محترم سفر میں آپ کے ساتھ تھیں، اور اچھی بیویاں شوہروں کے چہروں سے پہچان جاتی ہیں کہ اس وقت کیا چاہیے۔ کہا اللہ کے نبی آپ کیوں غم کرتے ہیں، بیچارے صدمے میں ہیں، کہاں سے مدینہ سے چل کے آئے، آپ دیکھیے کتنے دن لگے ہوں گے۔ اللہ کے نبی صدمے میں، شوق میں، ڈونٹ وری، یہ بہت اچھے لوگ ہیں۔ جیسے ماں بچے کے بارے میں باپ کا دل نرم کرتی ہے، کہ آپ ان کو کچھ نہ کریں، بس آپ ایک کام کریں، باہر جا کر آپ وہ کام کرنا شروع کرتے ہیں جو آپ ان سے کہہ رہے ہیں۔ آپ اپنا احرام کھولیں اور اپنے بال کاٹیں۔ باہر کے اللہ کے نبی نے اپنا احرام کھولا اور اپنے بال کاٹنے شروع کیے۔ بس اس منظر کو دیکھنے کی دیر تھی، صحابہ کرام اتنی تیزی سے اپنے احرام کھول کر اور بال کاٹنے لگ گئے کہ روایت میں تو ایسا لگتا تھا وہ ایک دوسرے کے سر کاٹ دیں گے اس طرح سے۔ یعنی پہلے حکم میں ان کو کہا گیا تھا اطیع اللہ و اطیع رسول، اطیع رسول نہیں کیا، لیکن یہاں کیا کیا، اتباع رسول کر لی۔ منہ سے کہی تو چپ ہو گئے، لیکن آپ کو کوئی کام کرتا دیکھا تو پیچھے نہ ہوئے۔ اگر مکہ میں ایسے مومن مرد اور عورت موجود نہ ہوتے جنہیں تم نہیں جانتے، اور یہ خطرہ نہ ہوتا کہ انجانے میں تم انہیں پامال کر دو گے اور اس سے تم پر حرف آئے گا، تو جنگ نہ روکی جاتی۔ کہ مسلمانوں کو حدیبیہ کے سفر میں بھی اجازت مل سکتی تھی کہ جائیں مکہ پہ حملہ کر دیں، کیونکہ انہوں نے آپ سے وعدہ توڑا، لیکن کا صرف اس لیے نہیں کہ وہ چند لوگ جو مستر بے چین بےچارے اپنا ایمان چھپا کے مکہ میں بیٹھے، اب جب تم مکہ پہ جا کے لڑو گے تو تمہیں تو نہیں پتا یہ مسلمان ہیں کہ کافر، ہو سکتا ہے تمہارے ہاتھوں سے کوئی مسلمان مارا جائے۔ صرف ان چند لوگوں کی جان بچانے کے لیے ہم نے تمہیں مکہ میں نہیں آنے دیا۔ ایک مومن کی اتنی شان ہے، अल्लाह अकबर, अल्लाह से दुआ कीजिए कि अल्लाह हमें इसी का काबिल कर दे। तो फरमाया रोकी तो वो इसलिए गई ताकि अल्लाह अपनी रहमत में जिसको चाहे दाखिल कर ले। वो मोमिन अलग हो गए होते कि वो ईमान वाले होते हुए मक्का में क्यों बैठे हुए थे। एक तरफ तो उनको प्रिविलेज दी और अब थोड़ा सा इनको डांटा। अगर वो मोमिन अलग हो गए होते तो अहले मक्का में जो काफिर थे हम इनको जरूर सख्त सजा देते। यानी फिर उस दिन ये 1400 के जरिए से मक्का की ईंट से ईंट बजा देनी थी। इस जाल लजीन कफरू फी कुलूबिहिम अल हमीयतल हमीयत हमीयतल जाहिलिया। यही वजह है कि जब इन काफिरों ने अपने दिलों में जाहिलाना हमीयत बिठा ली तो अल्लाह ताला ने अपने रसूल और मोमिनों पर सकीनत नाजिल फरमाई। ये कौन सी हमीयत है? ये हमीयत हमायत है, उर्दू में जो हिमायत है। यानी इन्होंने जो आपको मक्का में आने से रोका ये सिर्फ अपनी जाहिलियत के सिस्टम की हिमायत में था। इनको कोई फर्क नहीं पड़ता था अगर आप उमरा कराते। हर मुसलमान के ऊपर एक सिपाही लगा देते मक्का में, 1400 लोग मक्का के उनकी हिफाजत करते, ये जाते उमरा करके आ जाते, नॉट बिग डील। उनको पता था इन मुसलमानों ने कुछ कहना भी नहीं। जब कह दी अल्लाह के नबी ने जंग नहीं करेंगे तो नहीं कर दी, ना ये धोखा देते हैं ना गदर। लेकिन अल्लाह कहते हैं सिर्फ ये जाहिलियत की हिमायत है। पूरे कुरान में 4 दफ़ा लफ्ज़ जाहिलियत आया, उसमें से ये मौका है। तो इन चारों का रब्त अल्लाह की तौफीक से दिया था कि पहले कौन सी जाहिलियत होती है तो उसके असर में दूसरी होती है, तो फिर तीसरी होती है और चौथी है। आज के दौर में समझ लें कि ये हमीयतुल जाहिलिया क्या है, कि हम आज मुसलमानों से ज्यादा काफिरों को डिफेंड करते हुए दिखते हैं। और किसी का ये जुमला कहना जी ये आज के तो मुसलमानों से ये काफिर अच्छे हैं, ये हमीयतुल जाहिलिया। तो फरमाया और मोमिनों को अल्लाह ने तकवा की बात का पाबंद रखा कि वही इसके ज्यादा हकदार और इसके अहल थे। अल्लाह हर चीज का इल्म रखता है। फिलवा के अल्लाह ने अपने रसूल को सच्चा ख्वाब दिखाया था। अब जब वापस पलटे तो कई सवाल उठे। जब बगैर उम्र के हज वापस आए तो लोगों ने कहा अल्लाह के नबी आपने तो कहा था कि हम उम्रा करेंगे तो हम तो बगैर उम्र के जा रहे हैं। यानी थोड़ा सा क्वेश्चन किया है लीडर के ऊपर कि ये क्या आपका तरीका है, जो आपने कहा वो तो किया ही नहीं। एतराज करने वाले तो होते ही है ना हर गिरोह में, चाहे वो दो चार ही हो। तो कुछ लोगों के दिल में आ गया कि ये क्या बात, अल्लाह के नबी के बाद झूठी थी। अल्लाह के नबी ने कहा हाँ मैंने तुम्हें कहा था कि हम उमरा करेंगे, पर मैंने ये कब कहा था कि इसी साल करेंगे। और वाकई फिर अगले साल सन 7 हिजरी में उमरा कजा हुआ तो वो ख्वाब सच हो गया। उसकी तरफ इशारा है कि फिलवा कि अल्लाह ने अपने रसूल को सच्चा ख्वाब दिखाया था और वो जो ठीक ठीक हक के मुताबिक था। इंशाल्लाह तुम जरूर मस्जिद हराम में पूरे अमन के साथ दाखिल होगे। मुखल्लिकीन रुसकुम, अपने सर मुंडवाओगे यानी अहराम खुलने के बाद। वह मुकस्सरीन, और बाल तरशवाओगे। ला तखाफून, और तुम्हें कोई खौफ ना होगा। यानी आज अगर उम्रा कर भी लेते तो कितना को अच्छा करते है। थोड़ा सा इंतजार कर लो, फिर सन 8 हिजरी के बाद तो उम्रे पे उम्रे करोगे, हज पे हज करोगे और तुम्हें किसी का खौफ नहीं होगा। और अगले साल जब 7 हिजरी को मुसलमान वादे के मुताबिक गए, सिर्फ 3 दिन के लिए उनको वीजा मिला था मक्का में दाखिल होने का, और कुफार के दिलों पे इतना रोब तारी हो गया मुसलमानों का कि पहाड़ों में जाके छुप गए, पूरा मक्का खाली हो गया। और मुसलमान जो नबी सल्लम के साथ आए उन्होंने बड़े सुकून से उमरा किया, उसी की तरफ इशारा है। और अगर अल्लाह के नबी ने तलवार के जरिए से मुल्क फतह किए होते तो उस दिन मक्का फतह हो जाना था, लेकिन आपने हद शिकनी नहीं की। तो अल्लाह ताला कहते हैं फाली मा आलम तालमो, वो इस बात को जानता था जिसे तुम नहीं जानते, इसलिए वो ख्वाब पूरा होने से पहले इसने ये करीबी फतह तुमको अता कर दी। यानी अगले साल तो अब तुमने फातिह बन के आना है, आज हमने सन 7 हिजरी में तुम्हें एक उमरा करने का मौका दे दिया। कि हुवल्लज़ी अरसल रसूलहू बिलहुदा वदीनिल हक्की लियुज़हिरहु अलद्दीनि कुल्लिही वकफा बिल्लाही शहीदा। दूसरा मुकाम है, पहले सूरह तौबा में पढ़ी, अब यहाँ पढ़ी, और इंशाल्लाह फिर एक दफ़ा सूरह सफ में ये आयत पढ़ेंगे। वो अल्लाह ही है जिसने अपने रसूल को हिदायत और दीन हक के साथ भेजा है ताकि इसको पूरी जिन से दीन पे गालिब कर दे। ये है इस्लाम का मिजाज, ऊपर रहने वाला है, नीचे रहने वाला नहीं। इस्लाम का मिजाज डोमिनेंसी का है। जब लोगों ने दीन को दबाने की कोशिश की, इस्लाम दूसरी तरफ से निकल आया। वो शेर है ना कि इस्लाम जिंदा होता है हर करबला के बाद। जब जिसने इस्लाम और मुसलमानों को प्रेस किया उसके बाद मदद आई। ये जो आज मुसलमानों पे जुल्म टूट रहा है, आप जरा अगले चंद सालों के आईने में देखें, आपकी चेहरे पे स्माइल आ जाएगी। जो इस जुल्म और सितम और बर्बरियत का आगे वाले दौर में फायदा आने वाला है, ये भी आपको नहीं दिख रहा, क्योंकि हमने भी कुरान और सुन्नत की अनक से आने वाले वक्त के हालात नहीं पढ़े। लेकिन याद रखिए, जितना वो कहते हैं ना कि हद से बढ़ता है जुल्म तो वो बदल जाता है। तो लिहाजा इस्लाम को कोई दबाने की कोशिश करे तो फिर वो नहीं दुनिया में रहता। اللہ گواہ کافی ہے کہ اسلام غالب ہے، اسلام غالب رہے گا. آج کیوں نہیں غالب؟ اسلام آج بھی غالب ہے، بس آج مسلمان مغلوب ہیں. اس لیے اللہ باخر میں سورت کے اس گروہ سے ہمارا تعارف کراتے ہیں، کیونکہ یہ تھا وہ گروہ جس کے ذریعے سے غلبہ اسلام ہوا تھا، اور یہ تھی وہ صحابہ کی جماعت جس کو اللہ نے یہاں ایک کھیتی کی مثال دی، محمد رسول اللہ. اب دیکھیں اللہ کے نبی کا نام پیچھے بھی پڑھا ہے نا سورہ محمد میں، یہاں پھر آ گیا، محمد اللہ کے رسول ہیں صلی اللہ علیہ وسلم. والذین معه، یعنی وہ تو رسول تھے، ان کی تو کیا بات ہے، لیکن ان کے ساتھی جو ہیں وہ بھی کچھ کم نہیں. صحابہ کی شان، جو لوگ ان کے ساتھ ہیں ان کی خوبیاں، اشداء علی الکفار، وہ کفار پر سخت ہیں. عربی زبان میں اشد یا اشد اس شخص کو کہتے ہیں جس کو رام کرنا ناممکن ہو. ایمان کی پختگی، اصولوں کی مضبوطی، سیرت کی طاقت اور ایمان کی فراست کی وجہ سے کفار کے مقابلے میں پتھر کی چٹان رکھتے ہیں، جس کو علامہ اقبال نے کہا نا کہ دو نیم ان کی ٹھوکر سے صحرا و دریا، سمٹ کر پہاڑ جن کی خیبت سے رائی، یہ غازی یہ تیرے پر اسرار بندے، جنہیں تو نے بخشا ہے ذوق خدائی. یہ عنایتوں پہ ہو اشعار. صحابہ کی تو تلوار نکل آتی تھی جب کوئی کسی بات سے بھی ادھر سے ادھر نہیں ہوتے تھے، تو گویا کہ صحابہ موم کی ناک نہیں تھے، نرم چارہ نہیں تھے کہ کافر ان کو نکل جائیں. وہ جب اپنے مقصد پہ کھڑے ہوتے تھے تو وہ سر دھڑ کی بازی لگا کر اللہ کے نبی کا ساتھ دینے پہ تیار ہوتے تھے. دوسری بات، رحما بینہم، اور آپس میں رحیم ہے. رحما کے کہ ان کے دل ایک دوسرے کے لیے تڑپتے تھے، اپنے مسلمانوں کے لیے وہ دعائیں کرتے تھے، غم گسار تھے. اصول اور مقصد کے اتحاد نے ان کے اندر ایک دوسرے کے لیے محبت ڈال دی تھی. ان کو اپنے ساتھی اتنے پیارے لگتے تھے کہ اپنے خون کے رشتے بھی کبھی کمی یاد آتے تھے. یاد رکھیے، اس سے مراد یہ نہیں تھا کہ وہ اپنے ساتھیوں کی محبت میں اسلام کو نقصان دے. تیسری خوبی، تراہم رکن سجدا، تم ان کو دیکھو گے، یعنی جب بھی کبھی تم صحابہ کو دیکھو، یہ صحابہ کا آؤٹ لک ہے. اگر آپ دیکھنا چاہتے ہیں نا کہ صحابہ کیسے لگتے تھے، صحابہ کیا کرتے تھے، تو فرمایا جب تم انہیں دیکھو گے رکوع اور سجود میں، اور اللہ کے فضل اور اس کی خوشنودی کی طلب میں مشغول پاؤ گے. نمازوں کے وقت میں رکوع سجود کرتے تھے، جابس جب کام کرنے ہوتے تھے تو اللہ کا فضل ڈھونڈتے تھے، وہ کسب کرتے تھے، فضل کماتے تھے. صحابہ کرام فجر سے ظہر کے بیچ میں کمائی کرتے تھے، تو کسب کماتے تھے، دنیا کی محنت کرتے تھے، اور پھر اس کے بعد ان کی راتیں کیسی تھیں کہ اس کی خوشنودی کی طلب میں راتوں کو اللہ کوش کرنے کے لیے روتے تھے. ایک رخا نہیں تھا، تھری ڈائمینشنل تھا. فرض کے وقت میں فرض، دین کے کوشش میں کوشش، اپنی محنت مزدوری سے بھی پیچھے نہیں ہے، اور اس کے بعد اللہ کی خوشنودی اگر جہاد کے میدان میں جا کے حاصل ہو تو سب سے آگے. اللہ کے راستے میں مال دینا ہے، سب سے آگے، اور اگر اللہ کے راستے میں قربانیاں دینی ہیں، ہجرتیں کرنی ہیں، سب سے آگے. اور ان کی چہرے کیسے تھے؟ سیماہم فی وجوہہم من اثر السجود، سجود کے اثرات ان کے چہروں پر موجود ہیں، جن پر وہ الگ پہچانے جاتے ہیں. حالانکہ اس سے مراد صرف پیشانی کا گھٹا نہیں ہے جو سجدوں کی وجہ سے پڑتا ہے، بلکہ اس سے مراد خدا ترسی، کریم نفس، شرافت، حسن اخلاق، موڈسٹ، یعنی انسان کی نیکی کا جو خوبصورت اثر اس کے چہرے پہ آتا ہے، کھلی کتاب کی طرح ان کا چہرہ. عام بندہ بھی پہچان جائے گا کہ یہ شریف النفس انسان ہے. وہ متکبر نہیں تھے، متواضع تھے، انکساری تھے ان کے اندر، بدخلق نہیں تھے، لوگوں کے بارے میں اچھی بات کرنے، خوش اخلاق، اسمائلی. امام مالک رحمہ اللہ کہتے ہیں کہ جب صحابہ کی فوجیں شام کی سرحد میں داخل ہوئیں، بیت المقدس فتح کرنے شام میں گئے، تو لوگوں نے پہلے تو نہیں دیکھا ہوا تھا نا، جو ہی ان کی نظریں صحابہ کے چہروں پہ پڑی تو شام کے عیسائی کہنے لگے، مسیح کے حواریوں کی جو شان ہم سنتے تھے، یہ تو اسی شان کے لوگ نظر آتے ہیں. ذالک مثلہم فی التورات، یہ ہے ان کی صفت تورات میں. ومثلہم فی الانجیل، اور انجیل میں بھی ان کی مثالیں یوں دی گئیں. اب ایک مثال سمجھیے، امیجینیشن میں لائیں، کھیتی. صحابہ کی کھیتی کیسے ہوگی؟ یہ ایک دن میں تھوڑی یہ فصلیں تیار ہوتی ہیں. کتنا خون چلاتا ہے کسان، کتنا پسینہ بہاتا ہے. اللہ کے نبی نے 23 سال خون جلایا تھا. اب اس مثال کو سمجھیے کہ اللہ کے نبی کے ٹرینڈ صحابہ کیسے تھے. فرمایا کزر ان اخرج شت اہو، گویا کہ کھیتی ہے جس نے پہلے کومپل نکالی. یہ کومپل پتہ ہے کون ہے؟ ابو بکر صدیق. شروع اسلام ہوا تو ابو بکر سے ہوا تھا، औरतों में बीवी खतीजा से और मर्दों में अबू बकर। हर जगह जब दीन का काम होगा, शुरू में कमजोरियां होंगी, लोग उनको जगह नहीं देंगे, लोग उनको पनपना नहीं चाहेंगे, लोग चाहेंगे ये फौरन ख़त्म करें काम, अपनी अपनी कुटिया उठाएं और भागें, ये हमें क्यों डिस्टर्ब कर रहे हैं। लेकिन लगे रहे तो फाज़ रहो, फिर इसको तकवियत दी, अबू बकर, फिर अली, फिर उसके बाद जैद आ गए, फिर बिलाल मुसलमान हो गए, और ये छोटी छोटी कॉम्प्लें जो है एक छोटी सी खेती में तैयार होती गई। फिर फस्तवाला सुखी, तर्जमे के अतबार से मुश्किल तरीन आयतें, फरमाया फस्तखलज़ा, फिर वो गदराई, फिर अपने तने पे खड़ी हो गई, यानी वो पतली सी कौम पर फिर एक तने में बदली। सहाबा एक गिरोह बने, डिसिप्लिन हुए, 3 साल शुरू में वन ऑन वन बेस कोशिशें की। तो सहाबा की इनफिरादी कोशिशों से इस्लाम कैसा हुआ कि फिर एक दिन मुसलमान हो गए अब उमर फारूक। फस्तवाला सूकी, मैं अपनी समझ में जो इसको इन्जॉय कर रही हूँ वो उमर का इस्लाम है, का इस्लाम बंद कमरों में था यहाँ तक कि उमर मुसलमान हो गए। हम भी दुआ करते हैं अल्लाह में कोई एक ऐसा ही साथी दे दे इधर कि जो इतना इन्फ्यूशनल, इतना ज़्यादा बासर हो और इतना लोग उसको पसंद करें कि उसके साथ फौजों की फौजें आ जाएं इस दीन के अंदर। और फिर उमर के आने की देर थी, फिर इस्लाम ऐसे फैला जैसे जंगल की लकड़ियों में आग फैल जाती है। यूजिबु ज़र्रा, काश्त करने वालों को ये खुश करती हैं, या ज़र्रा कौन है आपको पता? मोहम्मद रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम। एक वक्त वो दुआएं मांगते थे, अल्लाह बड़ी मुश्किल से ये 313 जमा किए, आज अगर इनको भी ख़त्म कर दिया तो तेरा नाम कोई नहीं लेगा, इस दुनिया पे तेरी इबादत नहीं होगी। लेकिन फिर सहाबा की वो खेतियां तैयार होने लगी कि अल्लाह के नबी उसको देख के खुश होते थे, मुस्कुराते थे, ताकि कुफार इनके फलने फूलने पर जलें। ये भी होता है जब इस्लाम फैलता है तो दीन से मोहब्बत रखने वाले खुश होते हैं, और दीन से बुगज़ रखने और अपने नामों से मोहब्बत रखने वाले कुड़ते हैं। वादल्लाहुल्लज़ीना आमनु वामिलुस्सालिहात, इस गिरोह के जो लोग ईमान लाए हैं और जिन्होंने अमल साले किए हैं, अल्लाह ने इनसे मग़फ़रत और बड़े अजर का वादा फरमाया। याद रखे, सहाबा की शान को न पहचानने वाला दीन की शान को भी नहीं पहचानता। अल्लाह ताला से दुआ है कि हमें अल्लाह के नबी के सहाबा से मोहब्बत दे दे और उनके नक्शे कदम पर चलने वाला बना दे।